Page 112. Selection 30. Section 1. Nepal Shanti Asanlakrata Saha Astituko Niti Avalaman Garna Drin. Shanti Chetra Ghoshana Garne Prastav Rakhieko Sat Barsa Pura. काठमाडौँ फागुन 13 गते नेपाललाई शान्ति क्षेत्र घोषित गर्ने प्रस्ताव राखिएको आज 7 वर्ष पुगेको छ। श्री पाँच महाराज धीराज सरकारबाट 2031 फागुन 13 गते नारायणहिटी राजदरबारमा आयोजित शुभ राज्य अभिषेकको विदाई समारोहमा सो प्रस्ताव राखी बक्सेको हो। मौसुभ सरकारबाट प्रस्ताव राखी बक्सँदा शुभ राज्य अभिषेक समारोहमा 56 देशका राष्ट्राध्यक्ष उपराष्ट्रपति राष्ट्राध्यक्षका विशिष्ट प्रतिनिधि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि र अन्य विदेशी अतिथिहरू गरी करिब 4000 अतिथिहरूको उपस्थिति थियो। हालसम्म नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्तावलाई विश्वका 26 देशले समर्थन गरिसकेका छन् र अन्य कैयौँले यस प्रस्तावको सराहना गरेका छन्। नेपालको शान्ति क्षेत्र प्रस्तावलाई यस क्षेत्रका राष्ट्रमध्ये भारतको समर्थन प्राप्त हुन बाँकी नै छ र अरू सबै मुलुकले समर्थन गरिसकेका छन्। सो प्रस्तावका समर्थक देशहरूमध्ये 18 एसियाका हुन्, तीमध्ये 5 मध्यपूर्वका राष्ट्र छन्। दक्षिण पूर्व एसियालाई शान्ति, स्वतन्त्रता र तटस्थताको क्षेत्र घोषणा गर्ने आफ्नै प्रस्ताव भइकन पनि दक्षिण पूर्वी एसियाली राष्ट्रको संस्थाका सदस्य राष्ट्रले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई मानेका छन्। सेक्सन 2 युरोपका संयुक्त अधिराज्य युगोस्लाभिया, चेकोस्लोभिया र बेल्जियमले पनि नेपालको शान्ति क्षेत्र प्रस्तावप्रति समर्थन जनाएका छन्। अफ्रिकी महाद्वीपका इजिप्ट र लिबियाले पनि प्रस्तावलाई मानिसकेका छन्। अस्ट्रेलियाले हालै मात्र प्रस्तावको समर्थन गरेको हो। सम्पूर्ण देशवासीको सहमति पहिलादेखि नै पाइआएको शान्ति क्षेत्र प्रस्तावलाई नेपालको संविधानको तेस्रो संशोधनले देशको विदेश नीति असंलग्नताको मुख्य आधार भनी मानिएको छ। शान्तिलाई संस्थागत गर्ने उक्त अभिलाषाले प्रेरित भएर शान्ति क्षेत्र प्रस्ताव राखिएको कुरा श्री पाँच महाराजधिरा सरकारबाट फागुन 13 2031 ऐतिहासिक भाषणमा उल्लेख गरिबक्सिएको छ। त्यस अवसरमा मौसुभ सरकारबाट प्रस्ताव राख्नुको औचित्यलाई स्पष्ट गर्दै शान्ति कायम भएमा मात्र हामीले अरू कुनै मुलुकलाई कुनै अवस्थामा पनि बाधा नपर्ने गरी नेपालमा राजनैतिक स्थिरता र आर्थिक सुदृढता ल्याउन सक्ने छौँ हुकुम भएको थियो। मौसुब सरकारबाट कुनै अर्को मुलुक वा क्षेत्रबाट धम्काएर वा तर्साएर यो शान्ति क्षेत्रको प्रस्ताव ल्याएको होइन भन्ने कुरा पनि सोही अवसरमा स्पष्ट गरिबक्सेको थियो। सेलेक्सन 31 सेक्सन 1 शान्ति प्रस्तावबाट निशस्त्रीकरणको दिशामा ठूलो योगदान पुग्ने विश्वास। काठमाडौँ पुस 17 गते भूतपूर्व मन्त्री तथा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि श्री शैलेन्द्र कुमार उपाध्यायले नेपाललाई शान्ति क्षेत्र घोषित गर्दा दक्षिण र उत्तर दुवै देशको सिमानामा हुने कुनै सैनिक खर्च कम हुने कुरा बताउनुभयो। उहाँले शान्ति क्षेत्र घोषित गरिएमा नेपालको भूमि र आकाश लडाईँको बेला कसैले प्रयोग गर्नबाट जोगिने कुरा स्पष्ट गर्नुभयो। श्री उपाध्याय श्रीपाँच महाराज धीराज वीरेन्द्र वीर विक्रम शाहदेवको 37 शुभ जन्मोत्सव समारोह समितिद्वारा गत बुधबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित बृहत प्रवचन गोष्ठीमा श्रीपाँच वीरेन्द्र र शान्ति क्षेत्र प्रस्ताव बारे बोल्दै हुनुहुन्थ्यो। श्री शैलेन्द्र कुमार उपाध्यायले नेपाललाई शान्ति क्षेत्र घोषित गर्ने प्रस्तावले विश्वमा नै सशस्त्रको होड हटाउन सहयोग पुग्ने कुरा स्पष्ट गर्नुभयो। उहाँले दुई बृहत राष्ट्रका बीच अवस्थित सानो नेपालले बाह्य तनावबाट पृथक रही शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने तथा नेपालले नेपाली जनजीवन कसरी चलाउने भन्ने अधिकार पाउनुपर्ने कुरा बताउनुभयो।
कति बजे फर्कने?
4 बजे होला।
सेक्सन 2 आजको नयाँ परिस्थितिमा नेपालको शान्ति क्षेत्र प्रस्ताव र भारतसँग नेपालको सन् 1950 को सन्धि दुवै कायम हुन सम्भव छैन। यी दुवै साथसाथै रहन सक्दैनन्। श्री उपाध्यायले राणा शासनले पनि करकापले गरेको त्यो सन्धि प्रजातन्त्र पछिको नेपाललाई मान्य हुने छैन भनी त्यस बेलाका सबै राजनीतिक पार्टीले आवाज बुलुन्द गरेको रेकर्ड कायमै छ भनी दावी गर्नुभयो। एक युगमा एउटा सन्दर्भमा गरिएको सन्धि सधैँ कायम रहन्छ त्यो फेर्न पाइँदैन भनी आज कसैले पनि भन्न सक्दैन भन्दै उहाँले त्यसो हो भने व्यापार तथा पारवहन सम्झौता र कोशी सम्झौता कसरी भए त भन्ने प्रश्न गर्नुभयो। राष्ट्रिय पञ्चायतका भूतपूर्व अध्यक्ष राजेश्वर देवकोटाले श्रीपाँच वीरेन्द्र राष्ट्रिय दिवस विषयमा बोल्दै विकास भन्नाले ऐतिहासिक क्रमबद्ध विकास आर्थिक विकास र राजनैतिक विकास हुन्छ भन्दै क्रम छोडेर विकास हुँदैन भन्नुभयो। सेलेक्सन 32 अमेरिकामा हिमपातबाट विमान र रेल दुर्घटना वाशिङटन माघ 1 गते भारी हिमपातबाट हिजो यहाँ एउटा बोइङ 737 जेट विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा 81 जनाको मृत्यु भएको छ। अपहरणको समयमा सडकमा बढी सवारी भएको बेला उक्त विमान पुल नजिकै खसेको थियो। त्यसैबीच करिब 15 मिनेटपछि नै त्यही थलोमा एउटा भूमिगत रेल पटरीबाट उल्टँदा 3 व्यक्तिको मृत्यु हुनका साथै 15 जना घाइते भएका थिए। अत्यावश्यकीय सेवाका सबै साधन र श्रम विमान दुर्घटनाको उद्धार कार्यमा लागेकाले रेल दुर्घटनाका हताहतको उद्धार काममा ढिलाइ भएको थियो। वासिङ्टनको राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान 1 मिनेटभित्रै पोटोम्याक नदीमा खसेकाले 80 जना यात्री र चालक दल मध्ये 5 जना मात्र बाँचेको कुरा वासिङ्टनका मेयर मेरियन बेरीले जानकारी दिनुभएको छ। विमान दुर्घटनामा केही मोटरका चालक पनि विमानको ठक्करबाट मरेको कुरा सीबीएस टेलिभिजन संस्थाले जनाएको छ। सेलेक्सन 33 फकल्यान्ड प्रश्नमा अमेरिका मध्यस्थता गर्न तयार। वासिङ्टन चैत 25 गते फकल्यान्ड्सको समस्या शान्तिपूर्ण तौरबाट समाधान होस् भनी बेलायत र अर्जेन्टिनाले इच्छा व्यक्त गरे अनुसार संयुक्त राज्य अमेरिकाले मध्यस्थताको भूमिका निभाउन तयार भएको छ। तर अर्कोतर्फ ती दुवै सम्बन्ध मुलुक युद्धको लागि पनि तयार गर्दैछन्। अमेरिका मध्यस्थताको भूमिका निभाउन तयार भएको कुरा जानकारी दिन यहाँ अमेरिकी विदेश मन्त्री अलेक्जेन्डर हेगले बेलायती र अर्जेन्टिनाका राजदूत तथा अर्जेन्टिनाका विदेश मन्त्री निकानोर कोस्टा मेन्डेजसँग बेग्ला बेग्लै भेट गर्नुभएको छ। अर्जेन्टिनाको विदेश मन्त्री मेन्डेजले श्री हेगसँग 1 घन्टा लामो भेटवार्तापछि उक्त द्वीपको समस्या सम्मानजनक मान्यतापूर्ण शान्तिपूर्ण रूपमा समाधान हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। विदेश मन्त्रालयको एक सूत्रले जनाए अनुसार उक्त समस्या समाधानका लागि श्री हेगले खास कुनै प्रस्ताव राख्नुभएको छैन। बेलायती राजदूत सर निकोलास हेन्डरसनले उक्त वार्तापछि भन्नुभएको छ, यस सङ्घर्षबारे संयुक्त राज्य अमेरिका यस कारणले चाख देखाएको छ कि यो कार्य कुनै उपनिवेश बारेको घटना नभई पश्चिमी क्षेत्रमा भएको एक आक्रमणकारी घटना भएको छ। सम्झौताको सम्भावनाबारे उहाँसँग सोधिएको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, सबभन्दा पहिलो आक्रमणकारीहरू हाम्रो इलाकाबाट हट्नुपर्छ। तर अर्जेन्टिनाका राजदूत स्टेवान टकसले अमेरिका तटस्थ रहेकोमा बधाई दिनुभएको छ। उहाँले भन्नुभएको छ, समस्या समाधानका लागि उपाय पत्ता लगाउनु हाम्रो साझा उद्देश्यका लागि फाइदाजनक हुनेछ। अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले आपसी सहमतिमा पुग्न सक्ने सम्भावनाका आधारबारे निजी रूपमा व्यक्त गर्दै भनेका छन्। उक्त टापुमाथि अर्जेन्टिनाको सार्वभौमिक स्वीकार गरी त्यसमाथि बेलायतद्वारा प्रशासन चलाउन दिने। पेज 134, सेलेक्सन 34, सेक्सन 1। नेपालमा अमेरिकी सहायताको 30 वर्ष। संयुक्त राज्य अमेरिकाले 3 दशकदेखि नेपाल अधिराज्यको आर्थिक विकासमा सहायता गर्दै आएको छ। प्रस्तुत संक्षिप्त विवरण सहयोग र समझदारी र नेपालका जनताको जीवनस्तर सुधार्ने वचनबद्धतामा आधारित साझेदारीको एउटा संस्मरण हो। नेपाल अधिराज्य एउटा असाधारण विरोधाभासहरू भएको देश हो। यस मुलुकको एक 140,000 वर्ग किलोमिटर भूभागमा मुख्य निरन्तर हिउँले ढाकिरहेका निर्जन पर्वतमाला, अग्ला डाँडा र तरेलीहरूले परिपूर्ण मध्यवर्ती पहाडी क्षेत्र र हिन्द गङ्गाको मैदानको विस्तारित भूभाग तराई प्रदेश पर्दछन्। नेपालका हिन्दू र टिबेटो बर्मेली जातीय समूहहरू स्वयं आपसमा मिलेका एउटा सांस्कृतिक स्वरूप हुन्, जसमा प्रत्येकले आजको नेपालको एकताबद्ध स्वरूप दिन योगदान गरेको छ। यो एकता नेपाली जनताको प्रतिमानमा विद्यमान महान विविधता सहितको एकता हो। यो तथ्य यस मुलुकका 3 प्रमुख धार्मिक परम्परा हिन्दू मत, बुद्ध मत र इस्लाम मत द्वारा र यसका 50 भन्दा बढी इन्डो आर्यन तथा टिबेटो बर्मन भाषाहरूद्वारा अझ बढी प्रतिबिम्बित हुन्छ। सन 2, नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक बहुलताका सामु गरिबीको प्राय एकै नासे यथार्थता एउटा मर्मस्पर्शी विरोधाभासको रूपमा खडा छ। संयुक्त राष्ट्रसङ्घले सबभन्दा कम विकसित राष्ट्रहरूको लागि जुन मापदण्ड तोकेको छ त्यसैसँग मिल्ने गरी नेपालका अधिकांश जनता आफ्नो अस्तित्व मात्र जोगाउने निर्वाह स्तरमा छन् र तिनले कुपोषणको भार, औषधो उपचारको अभाव र निरक्षरता आदि भोग्नु परेको छ। सेक्सन 3, सन 1950 यसले आफ्नो पृथकताको परम्परालाई छोडिदियो र मुलुकको विकास सम्पन्न गर्न बाहिरी विश्वको सहारा लियो। सन 1951 जनवरी 23 दिन संयुक्त राज्य अमेरिकाले श्रीपाँचको सरकारसित एउटा सम्झौतामा हस्ताक्षर गर्यो, जस अन्तर्गत संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास आयोग अर्थात् अमेरिकी सहायता नियोगले नेपालको विकासमा प्रत्यक्ष सहयोगको रूपमा डलर अनुदान र भारतमा अमेरिकी खाद्यान्न बिक्री कार्यक्रम PL 480 अन्तर्गत आर्जित भारतीय रुपियाँ गरी 20 करोड 20 लाख डलर को सहायता प्रदान गरेको छ। यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले बहुपक्षीय नियोगहरू मार्फत 12 करोड डलर र मानवीय सहायता र संकटकालीन सहायता कोषका लागि अरू 71 लाख डलर उपलब्ध गराएको छ। सेक्सन 4 यो सहायता प्रत्येक दशकमा नेपालको वृद्धि र परिवर्तनका साथै देखा पर्ने आवश्यकता अनुरूप प्रदान गरिएको छ। सुरुका वर्षहरूमा विकासका लागि चाहिने आधारभूत साधनहरू सीमित थिए र संयुक्त राज्य अमेरिकाले नेपाललाई शिक्षा तथा जनप्रशासन सम्बन्धी आयोजना अन्तर्गत एउटा संस्थात्मक आधार खडा गर्न सहायता दियो। विभिन्न समयमा नेपाल महामारी, औलो र स्वास्थ्य सम्बन्धी अनेक समस्याहरूले पीडित भएको छ। संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगले यी समस्याहरूको समाधानका लागि प्रयत्न गर्न स्वास्थ्य सम्बन्धी एउटा संस्थात्मक आधारको स्थापनामा नेपाललाई सघाउ पुर्याएको छ। पुरै 30 वर्षदेखि यद्यवधि जारी रहेको र भविष्यमा पनि जारी नै रहने अमेरिकी आर्थिक तथा प्राविधिक सहायताले नेपालको खाद्य उत्पादनका आवश्यकताहरूको परिपूर्तिका लागि निरन्तर सघाउ पुर्याउँदै आएको छ। कृषि क्षेत्रको अतिरिक्त नेपालका भावी आवश्यकताहरू जनसङ्ख्या नियन्त्रण, प्रसाधनहरूको संस्करण तथा स्वास्थ्य उपचारको विस्तारमा पनि देखा पर्नेछन्। यी आवश्यकताहरूको परिपूर्ति गर्न संयुक्त राज्य अमेरिकाले 5 वर्षमा ग्रामीण क्षेत्र विकास योजना, एकीकृत ग्रामीण स्वास्थ्य तथा परिवार नियोजना सेवा योजना तथा प्रसाधन संरक्षण तथा उपयोग सम्बन्धी योजनामा 8 करोड 90 लाख डलर उपलब्ध गराउँदैछ। यी बितेका 30 वर्षमा संयुक्त राज्य अमेरिकाले नेपाली जनताको कल्याणका लागि यो विकास सहायताको उचित परिचालन गर्न श्रीपाँचको सरकारसँग मिलेर काम गरेको छ। यस सहयोगको उद्देश्य कहिले पनि अस्थायी रूपको नभई नेपालको आफ्नो संस्करणलाई भविष्यतर्फ परिचालन गराउने एउटा आधारशिलाको निर्माण गर्न नेपाललाई सघाउ पुर्याउनु रहेको छ। सेलेक्सन 35 सेक्सन 1 उद्योग एउटा पूर्ण कृषि प्रधान समाजले विकसित मुलुकको अनुकरण गर्न सक्दैन। सन्तुलित वृद्धि हासिल गर्न अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरूमा उन्नति गरिनु पर्छ। यही उद्देश्यलाई लिएर भएका प्रारम्भिक अमेरिकी प्रयासहरू नेपालको औद्योगिक विकाससित संलग्न थिए। नेपालमा औद्योगिक विकासलाई उत्प्रेरित गराउन एउटा सुसङ्गठित पूर्वाधारको निर्माण गर्नका लागि सुरुमा आर्थिक सहायता निर्दिष्ट गरियो। सन् 1950 को दशकको अन्त्यतिर संयुक्त राज्य अमेरिकाले नेपाल औद्योगिक विकास निगम एनआइडिसीको निमित्त प्राविधिक सहायता, तालिम र पुँजी उपलब्ध तुल्यायो। नयाँ उद्योग धन्दाहरूका लागि एउटा राष्ट्रिय ऋणदाता संस्थाका रूपमा काम गर्दै आएको उक्त निगमले त्यस बेलादेखि होटल निर्माण र अन्य पर्यटन सम्बन्धी उद्यमहरूलाई धान र पिठो मिलहरू, मोटर मर्मत कारखाना बिजुली र यातायात कम्पनीहरूलाई ऋण उपलब्ध तुल्याउँदै आएको छ। औद्योगिक विकासका लागि आवश्यक प्रसाधनहरूका रूपमा स्वदेशी कच्चा पदार्थहरूकै उपयोग गराउने उद्देश्यले नेपालले स्वदेशी जडीबुटीको खोज संग्रह र उत्पादन गर्नमा नेपाललाई सहायता गरायो। औद्योगिक अनुसन्धान प्रयोगशालाको निर्माण भयो र माध्यमिक शिक्षा पूरा गरेकाहरूलाई औद्योगिक निर्माण विज्ञानमा तालिम दियो। सेक्सन 2 1960 एक दशकसम्मको सहयोगमा संयुक्त राज्य अमेरिकाले नेपाललाई विद्युत शक्तिको विकासका लागि प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्यो। नेपालका सम्भावित आर्थिक केन्द्रहरूको विद्युतीकरणले आफ्ना अर्थव्यवस्थालाई मुद्रीकरण गर्ने नेपालका प्रयासलाई तीव्र बनाउनमा उत्प्रेरकको काम गरेको छ। उद्योग व्यापार र व्यापारिक उद्यमहरूको विस्तारमा बिजुली प्रेरणादायी तत्त्व भएको छ। संयुक्त राज्य अमेरिकाले काठमाडौँ, पोखरा, हेटौडा, वीरगन्ज, जनकपुर र भैरवाको विद्युत योजनाहरूमा सहयोग गरेको छ। यी क्षेत्रहरू त्यसबेलादेखि आर्थिक रूपमा उन्नति गरेका व्यापार केन्द्रहरूका रूपमा विस्तारित भएका छन्। विद्युतीकरणका साथसाथै सामाजिक परिपाटीमा पनि महत्त्वपूर्ण परिवर्तन भएको छ। विद्युतीकरणको विस्तारले शिक्षा, स्वास्थ्य र उन्नत जीवनस्तर आदिमा सकारात्मक प्रभाव पार्यो। सन् 1960 संयुक्त राज्य अमेरिकाले औद्योगिक क्षेत्रको स्थापना गर्ने योजनाहरूका परिचालनमा सहायता गर्न नेपाललाई सघाउ पुर्यायो। निजी उद्यममा लगानी गर्न प्रोत्साहित गराउन बालाजु र हेटौडा औद्योगिक क्षेत्रहरूमा सहायतालाई निर्दिष्ट गरियो। नेपालको अविरल स्थानान्तरण नगरीकरणमा यी औद्योगिक क्षेत्रहरूले रोजगारका अतिरिक्त र आवश्यक स्रोतहरू उपलब्ध गराएका छन्। भोकाबलरी विद्युत शक्ति सम्भावित विद्युतीकरण मुद्रीकरण मुद्रीकरण गर्नु तीव्र तीव्र बनाउनु उत्प्रेरक प्रेरणादायी तत्त्व पोखरा हेटौडा वीरगन्ज जनकपुर भैरवा विद्युत योजना त्यस बेलादेखि विस्तारित साथसाथै परिपाटी महत्वपूर्ण उन्नत सकारात्मक प्रभाव पानु सहायता गर्नु लगानी गर्नु प्रोत्साहित प्रोत्साहित गराउनु बालाजु अविरल स्थानान्तरण नगरीकरण रोजगार अतिरिक्त आवश्यक